नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल चैत्र महिनाको 29 गते आइतबार, वैशाख कृष्ण पक्ष दशमी तिथि, तदनुसार अप्रेल 12 तारीक सन् 2026, नेपाल सम्बत 1146। अमेरिका र इरान बीच वार्ता शुरू भएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। अमेरिका र इरान बीच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता शुरू भएको छ। 40 दिन लामो युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र इरानका प्रतिनिधि मण्डल सन् 1979 इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्च स्तरीय वार्तामा सहभागी भएका हुन्। वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले दुवै पक्ष बीच सार्थक वार्ता हुने अपेक्षा गरेको छ। वार्ता निर्धारित समयभन्दा ढिला शुरू भएको इरानी सरकारी समाचार संस्था टीएनएले पुष्टि गरेको छ। इरानका सभामुख समेत रहनुभएका वार्ता टोलीका नेता मोहम्मद बाकर कलिवाफले वाशिङटनले सही सम्झौता प्रस्ताव गरे, आफ्नो मुलुकको अधिकार सुनिश्चित गरे, तेहरान सहमतिका लागि तयार रहेको बताउनु भएको छ। वहाँको प्रतिनिधिमण्डलमा विदेश मन्त्री अब्बास अराघची सहित विशिष्ट अधिकारी हुनुहुन्छ। अमेरिकी टोलीको नेतृत्व गरिरहनुभएका उपराष्ट्रपति जेडी भान्सले इरानलाई अमेरिकासँग खेलवाड नगर्न सचेत गराउनु भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। वहाँसँगै पश्चिम एशियाका लागि अमेरिकी विशेष दूत स्टीभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई ज्यारेड कुस्नरले इरानसँगको वार्तामा भाग लिनुभएको छ। यो पहललाई पाकिस्तानी नेतृत्वले मेक वा ब्रेक चरणको संज्ञा दिएको छ। अमेरिकाका उपराष्ट्रपति भान्स हिजो बिहान इस्लामाबाद पुग्नु भएको हो। इरानी संसदका सभामुख मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल त्यसअघि नै इस्लामाबाद पुगेको थियो। विश्वासको गम्भीर अभाव उपशीर्षकमा गोर्खापत्र लेख्छ, कड़ा सुरक्षा बीच दुवै पक्ष वार्तामा सहभागी भए पनि उहाँहरूबीच विश्वासको गम्भीर अभाव देखिएको छ। इस्लामाबाद अवतरण गरे लगत्तै कालिबाफले हामीसँग राम्रो मनसाय छ तर विश्वास छैन भन्दै विगतका अनुभवले अमेरिकी प्रतिबद्धतामा भरोसा गर्न कठिन भएको संकेत गर्नुभएको छ। युद्धविराम स्वयमै कमजोर अवस्थामा रहेको छ। विशेष गरी लेबनानमा इजरायलको निरन्तर आक्रमणले स्थिति थप जटिल बनाएको छ। युद्धविराम लागू भएको 48 घण्टा नबित्दै सयौंको ज्यान जाने गरी भएको बमबारीले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यस अवस्थालाई अझ कठिन चरणमा प्रवेश गरेको भन्दै आगामी वार्ता सहज नहुने स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार फेब्रुअरी 28 शुरू भएको युद्ध अन्त्य गर्न अहिलेको प्रयास निर्णायक मोड़मा पुगेको छ। वार्ता शुरू हुनु अघि उहाँले दुवै देशका वार्ता टोलीसँग भेट गर्नु भएको थियो। वार्ताको एजेण्डामा मुख्य रूपमा रणनीतिक स्ट्रेट अफ हर्मुज, इरानी सम्पत्तिको अवरोध, लेबनानको अवस्था र आणविक कार्यक्रम जस्ता संवेदनशील विषय रहेका छन्। अमेरिकाले हर्मुज जलमार्ग निर्वाध खोल्नुपर्ने माग राखेको छ भने इरानले लेबनानलाई पनि युद्धविरामको दायरामा समेट्नुपर्ने अडान लिएको छ। इरानले आफ्नो देशमा आक्रमण बन्द गर्नुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने, हर्मुजमा ओमानसँग मिलेर शुल्क उठाउन पाउनुपर्ने लगायत माग सारेको छ। अमेरिका र इरान बीच वार्ता शुरू, गोर्खापत्रको मुख्य खबर हो यो। प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको निम्तो शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले 13 चैत्रमा पदभार ग्रहण गरे लगत्तै मोदीले बधाई सन्देश मार्फत निम्तो दिनुभएको बताउनुभयो। मोरिससमा रहनुभएका मन्त्री खनालले भारतीय संचार माध्यम बियानसँग कुराकानी गर्नुहुँदै मोदीले निमन्त्रणा गरेको र त्यसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसक्नु भएको खुलाउनु भएको छ। प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको निम्तो कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। छ प्रदेशका सांसदसँग प्रधानमन्त्री सुझाव सम्बोधन गर्ने तयारी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने काम र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विकास निर्माण सहित दीर्घकालीन महत्वका योजना वर्गीकरण गरेर सम्बोधन गर्ने गृह कार्य अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले छवटा प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसद गर्नुभएको संवादपछि प्राप्त सुझावलाई वर्गीकरण गरेर सम्बोधन गर्ने तयारी सरकारले थालेको हो। प्रधानमन्त्री शाहसँगको संवादमा कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यले राख्नुभएका सुझावलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययनका लागि वर्गीकरण गरेको छ। प्रधानमन्त्री शाहले पनि सुशासनलाई सर्वोपरि मानेर तत्काल गर्नुपर्ने काम सम्बोधन हुने र दीर्घकालीन महत्वका विकास निर्माण सहित अन्य परियोजनालाई आवश्यकताका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गरिने प्रष्ट पारिसक्नु भएको छ। छ प्रदेशका सांसदसँग प्रधानमन्त्री सुझाव सम्बोधन गर्ने तयारी गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। ठगी, भ्रष्टाचार र मुद्दै मुद्दाको भुमरीमा पर्यटन क्षेत्र, यो समाचार हो नयाँ पत्रिकाको। पछिल्लो चार महिनामा पर्यटन क्षेत्रसँग सम्बन्धित चार ठूला मुद्दा, तीनवटा भ्रष्टाचार र एउटा संगठित अपराध सम्बन्धी दायर भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन मुद्दा दायर गर्दा प्रहरीले एउटा मुद्दा अघि बढ़ाएको छ। वाइड बडी जहाज खरिद, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि फेक रेस्क्यू मार्फत बीमा ठगीसम्मका संवेदनशील विषयमा मुद्दा दायर भएका छन्। पर्यटक आगमन अपेक्षा अनुसार नबढ़िरहेको अवस्थामा भ्रष्टाचार, ठगी र अनियमितताका घटनाले यो क्षेत्र थप प्रभावित हुन जोखिम बढ़ाएको छ। उड्डयनका तीन र ट्रेकिङ सम्बन्धी एक मुद्दा, बिगो, रकम र प्रतिवादीको संख्याका आधारमा उच्च प्रोफाइलका छन्। अख्तियारले दायर गरेका यी मुद्दामा पाँच पूर्व मन्त्री, 11 पूर्व सचिव र क्यानका पाँच पूर्व महानिर्देशक प्रतिवादी छन्। अख्तियारले वाइड बडी भ्रष्टाचारमा तत्कालीन पर्यटन मन्त्री, दुई पूर्व सचिव सहित 32 जनालाई प्रतिवादी बनाएको छ। त्यस्तै पोखरा विमानस्थलको पहिलो मुद्दामा पाँच पूर्व मन्त्री, 10 पूर्व सचिव र क्यानका तीन पूर्व महानिर्देशक सहित 55 जना प्रतिवादी छन्। यस्तै दोस्रोमा पूर्व पर्यटन सचिव र क्यानका तीन पूर्व महानिर्देशक सहित 21 जना विरूद्ध मुद्दा दायर गरेको छ। यसै गरी नलिनचोक हेलीपोर्टमा क्यानका महानिर्देशक सहित 7 जना विरूद्ध मुद्दा दायर गरेको छ। क्यानका एक दर्जन कर्मचारी भ्रष्टाचार मुद्दाले निलम्बनमा रहेका छन्। नेपालको उड्डयन क्षेत्रको इतिहास विवाद र भ्रष्टाचारसँग जोड़िएको छ। ठगी, भ्रष्टाचार र मुद्दै मुद्दाको भुमरीमा पर्यटन क्षेत्र, नयाँ पत्रिकाको मुख्य खबर हो यो। उल्झनमा न्याय, पीड़क पहिचानमा अरबौं खर्च, यो खबर हो अन्नपूर्णको मुख्य समाचारको शीर्षकको। सशस्त्र द्वन्द अन्त्य भएको नै दुई दशक पूरा भएको छ। विस्तृत शान्ति सम्झौता भएको पनि 20 वर्ष भइसक्यो, तर संक्रमणकालीन न्याय अझै टुंगिएको छैन। न्यायका नाममा दुई उच्चस्तरीय आयोग बनेका छन्। यी आयोगमा झण्डै 80,000 उजुरीको चाङ छ, तर कामको गति भने शून्य प्राय छ। उजुरीमाथि अनुसन्धान ठप्प छ, दोषीलाई कार्यवाहीको सिफारिश हुन सकेको छैन। बरु पीड़क पहिचानका नाममा राज्यको अरबौं रूपियाँ खर्च भइरहेको छ। उल्झनमा न्याय, पीड़क पहिचानमा अरबौं खर्च, अन्नपूर्णको मुख्य समाचार हो यो। संविधानमा छेडखानी भए प्रतिवाद शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले संविधान र जनताका अधिकारमाथि कुनै पनि किसिमको छेडखानी गर्न खोजे सड़क र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। अखिल नेपाल महिला संक्रान्तिकारीद्वारा हिजो पार्टी मुख्यालय पेरिस्टाडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयोजक दाहालले वर्तमान सरकारको गतिविधिप्रति लक्षित गर्दै यस्तो चेतावनी दिनुभएको हो। संविधानमा छेडखानी भए प्रतिवाद नागरिकको अग्रपृष्ठको खबर हो यो। सरकारी स्वामित्वका उद्योग पुनः सञ्चालन गृह कार्य राजधानीले अग्रपृष्ठमा खबर छापेको छ। सरकारले बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग पुनः सञ्चालनको तयारी थालेको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा बन्द तथा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी अध्ययन थालेको हो। एसियाली विकास बैंक एडीबीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई गोरखकाली रबर उद्योग लिमिटेडको सम्पत्ति मूल्यांकन प्रतिवेदन डीडीए बुझाइसकेको छ। बन्द अवस्थामा रहेका उद्योगहरूको अवस्था मूल्यांकन तथा व्यवस्थापनका लागि सरकारले अघि बढ़ाएको डीडीए प्रक्रिया अन्तर्गत सो प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरिएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले प्रतिवेदनमा उद्योगको वित्तीय अवस्था सम्पत्ति मूल्यांकन सञ्चालन सम्भाव्यता तथा पुनर्संरचना वा निजी क्षेत्रसँग सहकार्यको विकल्पबारे विस्तृत विश्लेषण गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले बन्द अवस्थामा रहेका सार्वजनिक संस्थानहरूको सुधार पुनर्संरचना वा आवश्यक परे निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिने बताउँदै आउनु भएको छ। सरकारी स्वामित्वका उद्योग पुनः सञ्चालन गृह कार्य राजधानीको अग्रपृष्ठको खबर हो यो। सिंहदरबार पुननिर्माण शुरू शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। जेएनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी उत्तरी र दक्षिणी मोहडा भवनको पुननिर्माण शुरू गरिएको छ। गत भदौ 24 गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदरबार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए। शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर सीडीई गणेश कर्माचार्यले यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको सिंहदरबार मुख्य भवनको पूर्वी उत्तरी र दक्षिणी मोहडा भवनको पुननिर्माण शुरू गरिएको जानकारी दिनुभयो। सिंहदरबार पुननिर्माण शुरू गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। चीनले रोकेपछि नेपालतर्फ बढ़दै सगरमाथा आरोही शीर्षकमा गोर्खापत्रले नै भित्री पृष्ठमा खबर छापेको छ। वसन्तकालीन यामका लागि चीनले विदेशी नागरिकलाई सगरमाथा आरोहण गर्न अनुमति जारी नगरेपछि दक्षिणतर्फबाट हुने सगरमाथा आरोहण करिब 30% बढ़न सक्ने अपेक्षा गरिएको छ। पर्यटन विभाग र नेपाल पर्वतारोहण संघका अनुसार फागुनदेखि वैशाखसम्मको मौसम सगरमाथा आरोहणका लागि प्रमुख याम मानिन्छ। तर यस वर्ष चाइना तिब्बत माउन्टनियरिङ एसोसिएशन सीटीएमएले उत्तरी मोहडाबाट हुने आरोहणका लागि अनुमति जारी नगरेकाले नेपालबाट हुने आरोहण र आरोहण बापत सरकारी कोषमा दाखिला हुने राजस्व सलामी रकममा बढ़ोत्तरी हुने देखिएको छ। चीनले रोकेपछि नेपालतर्फ बढ़दै सगरमाथा आरोही गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भटमासको तेलले बढ़ायो निर्यात, मुख्य दर्जन वस्तुको निकासीमा गिरावट, कारोबारको मुख्य समाचार हो यो। मुलुकको कुल निकासी व्यापार 57% बढ़ेर 2 खर्ब नजिक पुगे पनि निर्यात व्यापारका महत्वपूर्ण वस्तुहरूको निकासी घटेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको 8 महिनामा साउनदेखि फागुनसम्म नेपालले 1 खर्ब 91 अर्ब रूपियाँको वस्तु निर्यात गर्दा भटमासको तेलको हिस्सा मात्र 39.65% रहेको छ। फागुनसम्ममा 1.25 खर्ब हाराहारीमा तेल निर्यात भएको हो। तेलका कारण समग्र निर्यात बढ़ेको देखिए पनि निकासीजन्य क्षेत्रका मेरुदण्ड मानिने धागो, उनी, गलैचा, चिया, प्लाईवुड, फलाम र स्टीलका उत्पादन लगायतको निर्यात ह्वात्तै घटेको छ। केन्द्रका अनुसार नेपालबाट युरोपसम्म निकासी हुँदै आएको धागोको निकासी झण्डै 2% घटेको छ। भटमासको तेलले बढ़ायो निर्यात, मुख्य दर्जन वस्तुको निकासीमा गिरावट, कारोबारको मुख्य समाचार हो यो। गहुँ र चैते धानको समर्थन मूल्य बढ़्यो शीर्षकमा गोर्खापत्रको अर्थपृष्ठमा खबर छ। सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। मन्त्रालयले चालू आर्थिक वर्ष 2082-83 लागि गहुँ प्रति क्विन्टल 3,945 रूपियाँ निर्धारण गरेको छ। गत आर्थिक वर्षको गहुँको मूल्य 3,867 रूपियाँ निर्धारण गरिएको थियो। गत वर्षको तुलनामा गहुँको मूल्य प्रति क्विन्टल 77 रूपियाँ बढ़ी मूल्य निर्धारण गरिएको छ। यस्तै चैते धान प्रति क्विन्टल 2,856.49 रूपियाँ मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। गहुँ र चैते धानको समर्थन मूल्य बढ़्यो गोर्खापत्रको अर्थपृष्ठको खबर हो। यस्तै गोर्खापत्रले नै अर्थपृष्ठमा जुम्लाका स्याउ बगैचा सेताम्मे शीर्षकमा खबर छापेको छ। जुम्लाको अर्गानिक स्याउका बोट यति बेला फुलेर सेताम्मे भएका छन्। चैत सकिनै लाग्दा त्यहाँका हरेक स्याउका बगैचा फूल फुलेर सेता देखिएका छन्। जुम्लाका स्याउ योग्य जमीनमा पछिल्लो समय स्याउका बिरूवा वृद्धि समेत हुँदै आएको छ। 2064 सालमा जुम्लामा एक घर एक स्याउ बगैचा भन्ने अवधारणा ल्याएपछि धेरैजसो बगैचामा अहिले स्याउ रोप्ने र उत्पादन वृद्धि भइरहेको छ। जुम्लाका स्याउ बगैचा सेताम्मे गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। सल्यानमा कृषि उत्पादनमा भित्रियो 1.69 अर्ब शीर्षकमा नयाँ पत्रिकाले खबर बनाएको छ। पछिल्लो एक वर्षमा कृषिजन्य उत्पादन बिक्रीबाट सल्यानमा 1.69 अर्ब 10,04,000 रूपियाँ भित्रिएको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष 2081-82 4,14,587 मेट्रिक टन कृषिजन्य वस्तुबाट उक्त रकम जिल्लामा भित्रिएको हो। सल्यानमा कृषि उत्पादनबाट भित्रियो 1.69 अर्ब नयाँ पत्रिकाको खबर हो यो। नयाँ पत्रिकाले नै मार्सी बेचेर 3.5 करोड़ आमदानी शीर्षकमा अर्को खबर छापेको छ। यो वर्ष जुम्लामा 2,273 टन मार्सी चामल उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। उक्त चामल जिल्ला बाहिर निर्यात गरेर किसानहरूले 3.5 करोड़ आमदानी गरेका छन्। मार्सी बेचेर 3.5 करोड़ आमदानी नयाँ पत्रिकाको समाचार हो यो। 1 अर्ब लगानीमा सलाइन उद्योग शुरू शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा समाचार छापेको छ। कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन शुरू गरेको छ। र हावाहुरी र असिना पानीले झापामा 1.72 अर्ब क्षति शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ। फागुन र चैत्रको हावाहुरी र असिना पानीले झापामा कृषि बालीमा 1.72 अर्ब बढ़ी क्षति भएको छ। हावाहुरी र असिना पानी मकै, तरकारी, केरा, फापर, गहुँमा हावाहुरी र असिना पानीले क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो। हावाहुरी र असिना पानीले झापामा 1.72 अर्ब क्षति नयाँ पत्रिकाले समाचार बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।